یا علی مدد. الوائز رائے ابو علی مشنری، وائز نمبر 531.
Highlights of Imams and PhD History in Northwest Jamaat from Toronto.
یعنی مدد
میں نے ٹیپ ریکارڈر کھولا نہیں تھا. کوئی زیادہ تمہید کے بغیر آج میں واپس آپ کے سامنے کھڑا ہوا ہوں. خوش آمدید. کل ہم نے یہ شمس کی کچھ باتیں ہم نے سنی تھیں. کچھ بھائی بہنوں کی فرمائش کے حساب سے یہ شمس کی ایک اور بات کا میں ذکر کر دوں جو میرا پہلے ارادہ نہ تھا. یوں تو بہت سی باتیں ہیں. یہ شمس نے ملتان کے اندر سورج اتارا. یہ باتیں ہم ہسٹری میں پڑھتے آئے اور ہمارے گنانوں کے اندر اس کا ذکر بھی ہے. دنیا بھر کے اندر ہمیشہ ہر زمانے میں ایسی باتیں بنتی رہی ہیں کہ وہ باتیں عام لوگوں کی سمجھ سے بالا تر ہوتی ہیں، سمجھ نہیں آتی. بہت سی باتیں ایسی ہوتی ہیں کہ جو عجوبہ ہوتی ہیں، اور بہت سی باتیں کرامت اور معجزوں میں آتی ہیں جو عام طور پہ پیش نہیں آتی. بہت دفعہ یوں ہوتا ہے کہ ایک بات بن جاتی ہے تو کچھ برسوں کے بعد لوگ اس بات کو کسی اور طریقے سے رجوع کر کے یا بڑھا دیتے ہیں یا کم کر دیتے ہیں. ہمارے پیروں نے جو گنان فرمائے اس کے دو طریقے تھے. ایک تو یہ کہ پیر خود گاتے تھے جماعت خانے کے اندر، یا وہ محفل کے اندر بیٹھے ہوتے تھے تو پیر گاتے تھے. پیر شمس بہت اچھے میوزیشن تھے. پیر شمس خود میوزک بجاتے تھے، ستار بجاتے تھے، دف بھی بجاتے تھے. اور ان کے جو ابا تھے پیر صلاح الدین، وہ بھی میوزیشن تھے. اور آپ کو شاید پتا بھی ہوگا کہ جتنے بھی صوفیہ کرام ہیں، یعنی صوفیوں میں جتنے بھی گروپ ہیں، ان کے اندر سب تو نہیں لیکن موسٹلی اکثر گروپ جو ہیں وہ لوگ جب مجلس سے سما بناتے ہیں تو اس کے اندر دف، ستار، دوتارا اس قسم کی چیزیں بھی ساتھ بجا کے گاتے ہیں. اللہ رسول کی شان میں وہ لوگ مناجات گاتے ہیں. اور ان کے اندر بعض ایسے درویش بھی ہیں جیسے کہ ترکی کے ورلنگ درویش کے نام پہ یہ درویش لمبی فراک پہنتے ہیں کہ جس کے گھیر بہت لمبے ہوتے ہیں اور وہ لوگ ناچتے ہیں. میں خود اس قسم کی محفلوں میں گیا ہوں. ایک عجیب سما ہوتا ہے. اگر میں نہ گیا ہوتا تو شاید ان کی بہت سی چیزوں کو میں نہ مانتا، مگر میں نے پرسنل ایکسپیرینس لیا اس بات کا. اور حقیقت میں جب یہ لوگ مجلس سما بناتے ہیں تو ان لوگوں کے اوپر ایک قسم کی مستی پیدا ہو جاتی ہے. میں خود بھی اس مستی سے واقف رہا ہوں. ان میں ایک قسم کی مستی آتی ہے اور بعض دفعہ تو بعض آدمی بے خود ہو جاتے ہیں. دلی کی ایک اسی قسم کی مجلس سما کے اندر بڑا مشہور صوفی خواجہ حسن نظامی جیسا آدمی، لمبے تھے، دبلے پتلے تھے، ہمارے امام سلطان محمد شاہ کے دوست تھے اور امام کے ساتھ بڑی بڑی گفتگویں بھی کیا کرتے تھے. ان کی ایک دفعہ ایک مجلس سما کے اندر میں نے دیکھا کہ زمین کے اوپر اس طرح تڑپتے تھے کہ جیسے مچھلی کو پانی سے نکالو تو وہ کس طرح تڑپتی ہے. یہ تڑپنا اگر کوئی آدمی، غیر آدمی دیکھے تو اس کو یہ محسوس ہوئے کہ ضرور اس کو بے حساب درد ہو رہا ہے. مگر وہ درد کی کیفیت نہیں تھی، خوشی کی کیفیت تھی کہ جو خوشی وہ برداشت نہیں کر سکتے تھے، آپ اسے باہر ہو جاتے تھے. تو صوفیوں کے اندر یہ جو طریقے ہیں عام لوگ نہیں جانتے. حضرت شمس نہ صرف صوفی تھے، آج میں ایک اور بات مجھے یاد آ گئی. حضرت شمس، انہوں نے اپنے آپ کو قلندر کا نام دیا ہے، شمس قلندر. ساری دنیا کے اندر ہر زمانے میں ایک قلندر ہوتا ہے، اور وہ ایک ہی ہوتا ہے، دو قلندر ایٹ اے ٹائم کبھی نہیں ہوتے. قلندر کو سمجھنے کے لیے میں آپ کو یہ سمجھاؤں جس کو ہم لوگ اپنی زبان کے اندر یعنی گینانوں کی بھاشا میں ہم اس کو جگت گرو کہتے ہیں. جگت گرو، ماسٹر آف دی ورلڈ، تو ساری دنیا کا مرشد ہوتا ہے. تو پیر شمس کو صوفیوں نے، ہم اس مالک کو جگت گرو مانتے ہی ہیں ہر پیر کو، کیونکہ ہر زبانے کے اندر پیر ایک ہی ہوتا ہے جس طرح امام ایک ہی ہوتا ہے، اور پیر بھی امام کی ہی فیملی میں سے ہوتا ہے. امام کی فیملی کے باہر کوئی آدمی پیر نہیں بن سکتا. اس کی زندگی کے اندر موت کے بعد خداوند عالمین اس کے اوپر جب رحمت کرتا ہے تو امام اس کو پیر کا درجہ دے دیتا ہے، مگر وہ پیر کی پوتھیوں میں شامل نہیں ہو سکتے. تو شمس قلندر کو صوفیوں نے قلندر کا لقب دیا، اور یہ شمس جو تھے وہ قلندر تھے. یہ شمس خود ناچتے تھے، گاتے تھے، اور ناچ کے حساب سے ہمارے پاس 28 گردیاں ہیں. یہ سب کی سب گردیاں 28 روز، ہر روز ایک ایک گردی گاتے گاتے، یوں تو وہ 10-11 دن کے اندر نوراترے پورے کر لیتے ہیں، مگر پیر شمس ہر روز جاتے تھے اور ان لوگوں کے اندر بیٹھ کے بھوانی کے ساتھ، ماننے والوں کے ساتھ، اور دوسرے بھی جو تھے جن کو وہ ماتا کہتے ہیں ان کو ماننے والوں کے ساتھ بیٹھ کے پیر شمس گانا گاتے تھے، ناچتے تھے، گردیاں بولتے تھے. یہ صوفی طریقے ہیں. تو پیر شمس نے سورج اتارا. سورج کوئی ایسی کوئی تو پلیٹ نہیں، سورج کوئی ایسی چیز نہیں کہ ہم اس کو پکڑ کے اتار سکتے ہیں. تو مطلب کیا تھا سورج اتارنے کا؟ میں آپ کو آج اس کا خلاصہ کر دوں. یہ بات جھوٹی نہیں ہے، لیکن سمجھنے سے ہمارے دل کو تقویت ہوتی ہے، خوشی ہوتی ہے. پیر شمس جب ملتان ہو کے ٹھہرے تو ملتان کے اندر بہت سے پیر فقیر تھے. میں نے آپ کو وہ گلاب اور دودھ کی بات تو سنا دی. اسی زمانے کے اندر ملتان کا جو بادشاہ تھا اس کا لڑکا گزر گیا، اور وہ عالموں کو بہت پالتا تھا، بڑی عزت رکھتا تھا. جب لڑکا اس کا گزر گیا، یکایک گزر گیا اچانک، تو اس نے تمام عالموں کو اکٹھا کیا. کہتا ہے کہ کیا بات ہے، حکیم بھی آئے، ڈاکٹر بھی آئے وہ زمانے کے حساب سے. عالموں کو کہتا ہے کہ میں ساری زندگی تمہاری عزت کرتا رہا، تم بڑے عابد ہو، پرہیزگار ہو، تمہارے اندر روحانی طاقتیں ہیں، تو آج میرا یہ اکلوتا بیٹا ہے، ایک ہی بیٹا ہے، یہ کیوں مر گیا ہے، اور تم اپنی عبادت اور روحانی طاقت کے زور سے اس بیٹے کو زندہ کرو، اگر نہیں تو میں تم سب کی گردن اڑا دوں گا. اب وہ تو پان چبانے والے ملا تھے، داڑیوں کو کیسر لگانے والے ملا تھے، کوئی عابد و زاہد تو تھے نہیں. کیونکہ پیر شمس کی کتابوں اگر آپ پڑھتے ہو تو گینانوں کے اندر ہم کو یہ بھی ملتا ہے کہ ایک دفعہ پیر شمس کسی چھوٹے سے گاؤں میں گئے تو جا کے کوئی رہنے کی جگہ تو تھی نہیں. صوفیوں، قلندروں اور درویشوں کی جگہ تو مسجد ہوتی ہے. مسجد میں جا کے کونے میں اپنا سامان رکھ دیا، کمبل تھا، ایک جھولی تھی جس میں کچھ چیزیں تھیں. اذان کا وقت ہوا تو لوگ آئے مسجد کے اندر، اذان ہوئی، لوگ کھڑے ہو گئے، لوگوں نے وضو کیا، پیر شمس تو یوں ہی کھڑے ہو گئے. الحمد کی سورت پوری ہو گئی تو جا کے کونے میں بیٹھ گئے. ساری جماعت نے نماز ادا کی تو کچھ ایسے لوگ بھی تھے جو بڑا گرم تھے. انہوں نے آ کے کہا کہ بھائی تم کس قسم کے پیر درویش ہو؟ ایک تو تم نے وضو نہیں کیا، شریعت کا یہ تم نے قاعدہ توڑا، اور دوسری بات تم نے یہ کی کہ تم نے نماز کو ادھوری چھوڑ دی. کہتے دیکھو وضو نہیں کیا وہ اور بات ہے، میں ہر وقت وضو میں رہتا ہوں، مگر تمہارے ملا نے جتنی نماز پڑھائی میں نے اتنی پڑھی. میں ملا نے تو ساری نماز پڑھائی، پوچھو تم ملا کو، تم ملا تو ادھر ہے، اس نے ساری نماز پڑھائی، تم کیا بولتے ہو؟ اس نے فرمایا کہ دیکھو ملا کو پوچھو، جب اس نے جتنی نماز پڑھائی میں نے اتنی پڑھی. الحمد کی صورت کے بعد میں اپنے گھر چلا گیا, میں اپنی جگہ پہ جا کے بیٹھ گیا. تو لوگ ہنسنے لگے, کہنے لگے کہ دیوانہ ہے, ملا تو ادھر ہی ہے, گھر گیا ہی نہیں. کتنی دیر میں ملا بھی آیا. حضور نے پوچھا کہ سچ کہو, تم الحمد کی صورت کے بعد گھر پہ گئے تھے؟ کہتا نہیں, میں نے تو ساری نماز پوری کی. اس نے فرمایا جھوٹ مت بولو, تمہاری گائے نے بچڑا دیا ہے, تم کو سورت الحمد کے بعد یہ خیال آیا, اوہو بچڑا کھلا رہ گیا ہے, وہ سارا دودھ پی جائے گا, آج ہم کو دودھ نہیں ملے گا. بولو کام پڑ گیا. کتنے بات سچ ہے. تو فرمایا تم تو گھر گئے تھے, میں نماز کس کے پیچھے پڑھوں؟ یہ سب لوگ پیر کے مرید بن گئے. اس قسم کے بہت سے واقعات کے شمس کی لائف میں ہیں. جب ان ملاؤں کو اس نے یہ دھمکی دی کہ میں سب کو مار ڈالوں گا, تو یہ لوگ گئے حضرت کی شمس کے پاس, پاؤں پڑے, گریا تاری کی کہ عالموں کی آج گردن بچا لو. فرمایا تم ہی تو تھے جو مجھے ادھر سے شہر میں سے نکالنے والے تھے, ہم معافی چاہتے ہیں, معذرت چاہتے ہیں. یہ شمس اٹھے, جہاں وہ لڑکا پڑا تھا اس کو کہا کہ کم بے عزم اللہ, یعنی کھڑے ہو جاؤ اللہ کے حکم سے. لڑکا پڑا رہا, دوبارہ اس کو حکم کیا کم بے عزم اللہ, اللہ کے حکم سے کھڑے ہو جاؤ. لڑکا کھڑا نہ ہوا, جوش میں آ گئے, پاؤں کی ٹھوکر مار کے کہتے ہیں کم بے عزمی, میرے حکم سے کھڑے ہو جاؤ. وہ مردہ زندہ ہو گیا. روحانی باتوں کے اندر سائنس کو مت لاؤ, بہت سی دنیا میں اس قسم کے واقعات بنتے رہتے ہیں کہ جو سائنس سمجھ نہیں سکتی. مثال کے طور پہ میں اپنی آوازوں میں ذکر کر چکا ہوں, لیکن پھر بھی میں آپ کو یاد کراؤں کہ یوری نام کا ایک لڑکا, وہ اصل میں تو رشین تھا لیکن ہے وہ اسرائیلی, 22-24 برس کا لڑکا, تل ابیب کے اندر پیدا ہوا ہوا, اولت سجن. وہ کسی لوہے کو ہاتھ لگا دے تو وہ نرم ہو جائے, ٹیڑھا ہو جائے, یہ طاقت اس کے اندر آ گئی. بی بی سی لندن والے اس کو لندن لے گئے. بی بی سی لندن کے اوپر یعنی ٹیلی ویژن پہ اس کی لگ بھگ 30 لاکھ آدمیوں نے, 3 ملین آدمیوں نے اس کا ٹیلی ویژن کا پروگرام دیکھا, اور پیپروں میں بھی آیا. ریڈرز ڈائجسٹ کے اندر ایک جو بک سیکشن آتا تھا, آج سے لگ بھگ 7-8 برس پہلے کی بات ہے, انہوں نے ساری اس کی ڈیٹیلس بھی دی. اس لڑکے کو پوچھا گیا کہ یہ طاقت تمہارے میں کہاں سے آئی؟ کہتے مجھے پتا نہیں, لوہے کو ہاتھ لگا لے تو وہ ٹیڑھا ہو جائے, بڑے بڑے زبردست لوہے کے گرڈرز کو وہ یوں کرے وہ مڑ جائے. سائنٹسٹوں کی سمجھ میں یہ بات نہ آئی, اس کے اوپر تو ایک بک بھی لکھی ہوئی ہے. تو بعض ایسی باتیں عالم میں بنتی ہیں کہ جن باتوں کو سائنس یا لاجک سمجھ نہیں سکتے. اللہ کے حکم سے مرغا نہ اٹھا اور اپنے حکم سے مرغے کو اٹھایا, بادشاہ تو خوش ہو گیا, ملا سب ناراض ہو گئے, شریعت لے کے آئے, انہوں نے فتویٰ دیا کہ اس آدمی نے کفر کیا ہے, کہ خود کو اس نے اللہ کہا, اللہ کے حکم سے نہیں اپنے حکم سے اٹھایا اس نے, چلو اس کی سزا یہ ہے, اس کی چمڑی اتارو, اس کے مسکیتیں ٹھہرو, میں شریعت کے اس کے حکم کو مانتا ہوں. اور خود ہی انہوں نے ناک, اپنی خود کی ناک پکڑ کے ساری چمڑی اس طرح سے اتار دی کہ جس طرح سے ہم نے کوئی بڑا کپڑا پہنا ہو یا قمیض پہنی ہو ہم اس کو نکال دیتے ہیں. پھر شمس نے اپنی ساری چمڑی اتار دی, بدن جو تھا لال ہو گیا, اس میں سے پانی نکلنے لگا, بدبو بھی آنے لگی, لوگ بھاگ گئے. 2-3 دن تک گھومتے رہے, کوئی نزدیک نہ آئے, مرید بھی چلے گئے. پھر شمس گھومتے گھومتے کسی ایک کسائی کے پاس سے تھوڑا گوشت مانگا. اب وہ گوشت کچا تھا, کوئی آگ نہ دے رہے. تو حضور باہر نکلے, جوش میں آ کے سورج کو کہتے ہیں کہ تو بھی شمس ہے, میں بھی شمس ہوں, آ اور اس کو بھون دے. آ یعنی کم, اس آ کے لفظ کے اوپر لوگوں نے یہ سمجھا کہ سورج کو نیچے اتار دیا. سورج تو اپنے رستے کے اوپر چل رہا ہے, یہاں آ سے مطلب کیا, یہ ایک روحانی چیز تھی, سورج کی گرمی نہیں تھی, آپ کی وہ نورانی طاقت تھی. نیزے کے اوپر بوٹی کو رکھ کے سورج کو کہا آ اور اس کو بھون دے. سورج اتنا تیز ہو گیا کہ بوٹی بھونی گئی. ہم آسمان گئے جب امام سلطان محمد شاہ کی دنیا بھانے رحلت ہوئی تو جولائی کا مہینہ تھا. خدا کی قسم اتنی گرمی میں نے زندگی میں کبھی نہیں دیکھی. میں نے بہت مسافریاں کی, اتنی گرمی ہماری آنکھیں باہر ابلتی تھی. ہمارے سامنے وہ آسمان کے جو لوگ ایجپشینز تھے وہ پوٹیٹوز یعنی آلو اور ایگز لے کے ہماری نظر کے سامنے ریت کے اندر دبا دیتے تھے اور پانچ منٹ کے بعد نکالے تو وہ پک جاتے تھے. اتنی گرمی تھی. بس اسی قسم کی سورج کے اندر گرمی آ گئی. ہماری زمین کے ارد گرد اوزون کی, اوزون ایک قسم کی گیس ہے, اس کی ایک فلیپ ہے, کور ہے ساری زمین کے ارد گرد, جس کی وجہ سے سورج کی کرنیں بہت گھٹ جاتی ہیں. آج کل سائنس کی چیزوں کی وجہ سے, فیکٹریوں کی وجہ سے, ایٹامک ایکسپلوژن جو تجربے کے طور پہ ہوتے ہیں, اس کی وجہ سے یہ جو اوزون کی لیئر ہے یہ تھن ہو رہی ہے. ایک ایسا دن آئے گا کہ یہ اوزون کی لیئر اتنی تھن ہو جائے گی کہ زمین کے اوپر رہنا مشکل ہو جائے گا. اور ایک سارا جنان ہے اس کے اوپر, اس میں اوزون کا نام نہیں ہے, لیکن پیروں نے یہ بتایا ہے کہ سمندر کا پانی ابل جائے گا, زمین بالکل جل جائے گی, خاک ہو جائے گی, اور دھرتی پیر کہتے ہیں ترامبا ورنی ہو جائے گی. ترامبا کہتے ہیں کاپر کو, کاپر کا جو رنگ ہے نا, ایسا زمین جل کے کاپر کے رنگ کی بن جائے گی. تو یہ اوزون کے جو لیئر ہے اس کے اندر بعض چھوٹے چھوٹے ہولز بھی ہیں. میں آپ کو ایکسپلینیشن دینے کی وجہ سے کہہ رہا ہوں, لیکن یہ ریپیٹ کر کے کہ بہت سی ایسی روحانی چیزیں ہیں کہ جو سائنٹسٹوں کی یا لوجیشنز کی سمجھ میں نہیں آتی, تو بھی میں ایکسپلینیشن دینے کا ایک بہانہ بنا رہا ہوں کہ وہ جو اوزون کی لیئر میں کبھی کبھی جو ہولز ہیں وہ ایگزیکٹلی ایسی جگہ ہول پہ آ گیا کہ اس وقت ملتان کے اوپر وہ گرمی نازل ہوئی کہ کہتے ہیں ہزاروں آدمی ملتان میں مر گئے, بے حساب جانور تھے مر گئے, اور یہ جو سندھ ندی کا دریا جو نکلتا ہے یہ خشک ہو گیا. پھر شمس کی بوٹی بھنی گئی, اور اس وقت جب یہ واقعہ بنا تو سارا شہر الٹ کے بارا راجا کے ساتھ پھر شمس کے پاس آ کے اپنی بھول کی معافی چاہنے لگے. تو وہ جگہ کہ جہاں آپ نے یہ بوٹی کو بھنوایا اور سورج کی گرمی کو زیادہ کر دیا, اس جگہ کے اوپر انہوں نے اگنی کنڈ بنایا, سورج کنڈ اس کو کہتے ہیں. ملتان میں آج بھی یہ موجود ہے. یہ شمس کے روزے کے نزدیک ہی ہے, تھوڑا پا مائل یا آدھا مائل کا فرق ہے. اور وہاں پہ شمس نے سورج منگوایا. یہاں سورج منگوانے سے مطلب یہ تھا کہ سورج کی طاقت کو اپنی نور سے گرم کر دیا. اسی قسم کا میں جب امامت کے زمانے میں آؤں گا تو حضرت علی علیہ السلام کا سورج کا ایک واقعہ آپ کو اس وقت بیان کروں گا. انشاءاللہ یہ آج ہی شروع ہو جائے گا یا کل شروع کروں گا. تو پھر شمس کی لائف کے اندر سورج کا منگانا ایک اتنا زبردست معجزہ تھا کہ آج لاکھوں آدمی پاکستان کے اندر جو بہاول پور اسٹیٹ اور ملتان کے ایریا کے اندر ہے وہ حضرت امام کو نہیں مانتے, وہ اسماعیلی مرید نہیں ہے, لیکن پھر شمس کو اپنا مرشد مانتے ہیں. تو یہ شمس کی سٹوریز میں سے, ان کی لائف کی سیرت میں سے یہ ایک زبردست واقعہ ہے. اور پھر شمس نے پھر اپنے آپ کو اچھا بھی کر لیا تھوڑے ہی دنوں کے اندر, یعنی واپس چمڑی آ گئی, تو بے حساب مرید بنائے. پھر شمس نے ہمارے گنانوں کے حساب سے دو واقعہ بنتے ہیں. ایک تو میں نے آپ کو کہا کہ 120 برس کی عمر تھی ان کی, دوسری ایسی جگہ بھی ملتی ہے کہ 240 برس تک زندہ رہے, مگر انہوں نے 500,000 مرید بنائے. پھر شمس کے مریدوں میں سے میں آپ کے سامنے کھڑا ہوں. میرے باپ دادا آج سے 750 برس پہلے ملتان میں تھے, تو وہ لوگ اسماعیلی مذہب میں پھر شمس کی وجہ سے آئے. پنجاب کے اندر تقریباً 1.5 لاکھ یہ شمس کے مرید تھے جن کو شمسی کہتے تھے. 1918 کے اندر امام سلطان محمد شاہ نے ان کو حکم کیا کہ ابھی تم ظاہر ہو جاؤ, بالکل گپتیوں میں سے نکل جاؤ. تو 40,000 آدمی ایک دل اسماعیلی مذہب میں تو تھے ہی, لیکن انہوں نے اپنے آپ کو ظاہر کر کے اور مسلمان ظاہر کیا. ایک ہی دن 40,000 مسلمان بنے. اس زمانے کا ایک ایسا اخبار نکلتا تھا, اس نے تو امام زمان کی اتنی تعریف کی کہ سارا اخبار بھی ووٹ کیا اس نے امام کی شان کے لیے. تو میں امام سلطان محمد شاہ کے بارے کی کچھ باتیں کروں گا, تو آپ کو پیسے اخبار کی اور بھی کچھ باتیں سناؤں گا. پیسہ اخبار اس لیے کہتے تھے کہ وہ ایک پیسے میں بکتا تھا اور اس کے صرف دو ہی پیج ہوتے تھے, ایک آگے کا ایک پیچھے کا, اتنا بڑا وہ ہوتا تھا. تو اس شمس کے بنائے ہوئے پنجاب فرنٹیئر اور سندھ کے اندر بہت سے مرید کشمیر میں بھی تھے. اکیلے پیر شمس نے 5,00,000 مرید بنائے. پیر شمس نے 500,000 مرید بنائے. اور میں نے آپ کو عرض کی کہ پیر شمس نے بہت مسافریاں کی, 24 ملک گئے, برما بھی گئے, ملایا بھی گئے, انڈونیشیا تک گئے, چائنا گئے, تبت گئے, کشمیر گئے, نیپال, بھوٹان وغیرہ, اور ارد گرد کے جو علاقے تھے ایران کے ساتھ ملے ہوئے, چترال, بدخشان, تاجکستان, ازبکستان, یہ تمام پیر شمس گھوم کے آئے. اور انہوں نے بہت دعوت کا کام کیا. تو پیر شمس کے بعد ان کے فرزند تھے, ڈیٹیلس میں جاؤں گا. تو میں نے ابھی ہی ڈاکٹر سراج کو کہا, میں بولا 3 دن کے اندر میں کیا پورا کروں, لیکن جو بھی جتنا بن سکا. تو پیر شمس کی میں ہائی لائٹس یہاں ہی میں پوری کر دیتا ہوں. ان کے بعد ان کے فرزند پیر نصیر الدین تھے. پیر نصیر الدین کی جو پیری جو ہمارا تھا وہ بہت چھوٹا تھا. پیر نصیر الدین کی زندگی کے اندر ایسے کوئی خاص واقعہ نہ بنا, اور وہ اپنے ابا کے ساتھ ہی دعوت کا کام وغیرہ کرتے تھے. اور پھر جب پیر شمس نے جامع پورا کیا تو پیر نصیر الدین بہت تھوڑا ٹائم تھے. بعد میں ان کے پیر صاحب الدین فرزند ہوئے, وہ پیر بنے, اور پیر صاحب الدین کے بیٹے پیر صدر الدین تھے. پیر صدر الدین کی لائف ہمارے سامنے ایک بہت بڑی گولڈن اکشروں سے لکھنے والی لائف ہے. یہ گولڈن لفظ ایسے ہیں کہ پیر شمس کی طرح پیر صدر الدین نے بہت کام کیا. ایک دفعہ امام سلطان محمد شاہ صلی اللہ علیہ نے ہم مشنریوں کی ایک مہمانی میں, ایک ملاقات میں اس طرح کے فرمان لفظ فرمائے کہ جو لکھنے میں نہیں آئے, یعنی لکھے گئے ضرور ہیں مگر پھر یہ چیز پبلش نہیں ہوئی. مشنریوں کے ساتھ ساتھ بیٹھا کرتے تھے, کبھی 2-2 گھنٹے, 4-4, 6-6 گھنٹے تک بیٹھتے تھے. ایک دفعہ 9 گھنٹے بیٹھے, اور ہر مشنری پھر مولا کے ساتھ سوال کرتے تھے, کبھی ساتھ کھانا بھی کھاتے تھے. تو ایک دفعہ مولا فرمایا کہ ہندوستان کی جو ویران جگہ تھی, زمین تھی, ویران کہا روحانی حساب سے, سدگرو نے آ کے اس کے اندر سے کانٹے پتھر الگ کر کے اس زمین کو تیار کیا. دیکھو یہ فرمان آپ کو کہیں نہیں ملے گا, مگر مشنریوں کی مہمانی میں سے میں آپ کو یہ چیز بتاتا ہوں. پیر شمس نے آ کے اس کے اندر ہل چلایا, بیج بویا. پھر صدر الدین نے اس کو پانی دیا, اور پھر حسن کبیر الدین نے اس کا پھل اٹھایا. ان تمام پیروں میں سے پھر حسن کبیر الدین کو انت کروڑ کا ور ملا, اور یہ پھل پھر حسن کبیر الدین کو ملا. پھر اس کے اندر کڑوے پھل بھی بہت ہیں اور میٹھے بھی ہیں. شاید ان کڑوے پھلوں کے اندر میں بھی ہوں گا ایک, مگر مولا نے قبول کیا ہے. میں انت کروڑ کی بات کہہ رہا ہوں کہ انت کروڑ حساب بگڑ کے آدمی, ان تمام کا جیووں کا تارنے والا, رکھوالا پھر حسن کبیر الدین. زمین کو صاف کیا پھر سدگرو نور نے, ہل چلایا, بیج بویا پھر شمس نے, پھر صدر الدین نے پانی دیا اور اس کی رکھوالی کی, اور پھر حسن کبیر الدین نے وہ جو پروڈیوس تھی اس کو اٹھایا. کتنی اچھی سویدھی دی ہے مولانا سلطان محمد شاہ نے. پھر شمس نے بیج بویا, مذہب پھیلایا, اور علم کا پانی پیر صدر الدین نے دیا. پیر صدر الدین کے گھینانوں میں جتنا علم ہے, روحانی علم اور فلسفی کی چیزیں, اتنی دوسرے پیروں میں کم ہے, یعنی دوسرے پیروں کے گھینانوں میں کم ہے. ایک بات کا خلاصہ کر دوں, تمام نبی، تمام امام، تمام پیر، چاہے ان کی پیری جامہ یا امامت کا جامہ ایک دن رہے کہ 100 برس رہے، ان کے نورانی لیول میں، درجے میں کوئی فرق نہیں، وہ سب ایک ہی ہیں. زمانے کے حساب سے ان کے جو کام ہوتے ہیں، ایکٹیویٹیز ہوتی ہیں، وہ کسی کی کم ہوتی ہیں، کسی کی زیادہ ہوتی ہیں. میرا یہ کہنا کہ پیر صدر الدین کے گھنانوں کے اندر جو روحانی علم اور فلسفی ہے دوسرے پیروں کے گھنانوں میں کم ہے، تو اس کا یہ مطلب نہیں کہ یہ درجے میں کچھ گھٹ گئے یا اونچے ہو گئے. پھر اصل کبیر دین کو کبھی انت کروڑ کا ور مل گیا تو اس سے یہ ظاہر نہیں ہوتا کہ پیر حسن کبیر دین تمام پیروں سے اونچے ہو گئے. نہیں، یہ خداوند حضر امام کے کھیل تماشے ہیں کہ اس نے دنیا کے اندر اس قسم کی چیزیں رکھی ہیں. جو لوگ آپ کے اندر بیٹھے ہوئے والدین بننے والے ہیں یا ٹیچرز بننے والے ہیں، یا وہ بھائی بہن کے جن کو ٹیچر یا والد کرنا نہیں، نہ ٹیچنگ کرنی ہے مگر شوق ہے، تو میں ان کو کہتا ہوں کہ اپنا جو شاستر ہے نا وہ پڑھو. 600 گھنان کے علاوہ ایسے بہت سے شاستر ہیں، تو منیور بھائی موٹی بھی ہے نانی بھی ہے، مومن چتویلی موٹی بھی ہے نانی بھی ہے، وائک موٹا بھی ہے نانا بھی ہے، 10 اوتار موٹا ہے 10 اوتار نانا ہے، اسی طرح سے موٹو سلوکو ہے اور چھوٹا سلوکا بھی ہے. یہ سب جو چیزیں، پھر شمس کے گرنتھ بہت ہے، پھر شمس کے گرنتھ بہت ہیں، پھر اصل کبیر دین کے بھی گرنتھ ہیں، اور ان کے اندر خصوصی طور پہ انت اکھاڑا اور نو چھو گائے، پھر اصل کبیر دین کی کمالیت ہے. آج سے 30 یا 35 برس پہلے میں نے 500 پاٹھ اور 9 چھگوں کے جتنے پاٹھ ہیں میں نے ان کا ٹرانسلیشن کیا تھا. کم نصیبی سے میرے ہاتھ سے غائب ہو گیا، کہیں رہ گیا، کوئی لے گیا تو واپس نہ دیا، لیکن اب مجھے 360 پاٹھ ملے ہیں ایک جگہ سے، باقی کے انشاءاللہ 140 پاٹھ اور بھی میں پورے کر دوں گا. 9 چھگے کی ٹرانسلیشن ہے، مالا کرے گا تو کچھ ٹائم کے بعد یہ باہر نکالوں گا. تو پیر صدر الدین نے علم کا بہت کام کیا، بہت کام کیا. بعض دفعہ میرے بہت سے کلیگز یا میرے بھائی یا میرے بچے جو آواز کرتے ہیں، علم سے واقفیت پوری نہ ہونے کی وجہ سے بعض دفعہ سمجھ سے ناسمجھی ہو جاتی ہے. میری غیر حاضری کے اندر تنزانیہ میں 3 مہینے 4 مہینے پہلے ہمارے ایک واعظ کرنے والے ہندوستان سے آئے تھے، اور میں نے اس کی ٹیپ سنی تو مجھے بہت رنج ہوا. وہ کہہ گئے کہ پیر صدر الدین چوتھے آسمان پہ جا کے اٹک گئے اور نور میں نور نہ مل سکا. مجھے بہت رنج ہوا. ایک واعظ کرنے والا آدمی اگر وہ ذرا سا بھی پھسل جائے تو بہت سے آدمیوں کا ایمان بگاڑ سکتا ہے. ایک عالم اگر بگڑ جائے تو ہزاروں آدمیوں کا ایمان بگاڑ سکتا ہے، اور ایک عالم ہزاروں آدمیوں کو ایماندار بنا سکتا ہے. علم کا درجہ بہت بڑا ہے. رسول اللہ فرمایا 1000 عبادت کرنے والوں کے اوپر ایک عالم کا درجہ ہے، یعنی 1000 آدمیوں سے بھی ایک عالم کا درجہ زیادہ ہے. عبادت سے علم کا درجہ زیادہ بتایا گیا. پیر صدر الدین کے جو داتا ہے، پیر صدر الدین کے جو محمد کا نور ہے، پیر صدر الدین کے جس نے 12 کروڑ جیووں کو نجات اور مکتی دلائی، کیا وہ خود چوتھے آسمان سے جا کے اٹک گیا؟ پیر صدر الدین تو یہ کہتے ہیں کہ امنے سری ہری ملیا جیم سریتا سائر ما سمانی، میں مولا کے ساتھ اس طرح سے مل گیا کہ جیسے ایک نہر پانی کی سمندر کے اندر مل جائے. وہ تو اپنے مولا کے ساتھ ایک ہی تھے. میرے اس عالم بھائی نے بھول کہاں کی؟ بھول یہ کی کہ گھنان میں ہے کہ کلیگ کی بڑا ان کا درجہ بتایا ہے. फरमाते हैं कि सतयुग न जीवड़ा जुए छे, त्रेता युग न जीवड़ा निवास वाट, यानी रास्ता देखते हैं। त्रेता युग न जीवड़ा जुए छे, द्वापर युग न जीवड़ा निवाट, और द्वापर युग न जीवड़ा जुए छे, कलयुग न जीवड़ा निवाट। अभी ये जो तमाम रूहानियां जो सतयुग के अंदर 5 करोड़ थी, जिनको नजात मिल जाने का सर्टिफिकेट मिल गया, वो लोग इंतजार करते हैं त्रेता युग के 7 करोड़ रूहानियों का। जब ये 7 करोड़ रूहानियां आ गईं, तो ये 7 करोड़ रूहानियों ने कहा कि हम द्वापर युग के 9 करोड़ रूहानियों की इंतजार करते हैं। तो मतलब यह हुआ कि सतयुग, त्रेता, द्वापर, 7 और 5 12 और 9 21 करोड़ रूहानियां इंतजार कर रही हैं कलयुग के रूहानियों के लिए। कलयुग की रूहानियां जो 30 सदर दिन तक कलयुग बैठा और 30 सदर दिन की वफात हुई, इसको लगभग 6,500 बरस हुए हैं, इसकी डेट और ईयर गिनान के अंदर है। ये 6,500 बरसों के अंदर 12 करोड़ जीव जो कि सदर दीन की वजह से और दुआ बंदगी से नजात पाए, ये 12 करोड़, और वो 21 करोड़, ये तकरीबन 33 करोड़ जो रूहानियां हैं, देवता यानी रूहानियां, इनको नजात मिल चुकी हुई है। मगर ये इंतजार में है कि अनंत करोड़ के जीव आए तो हम उनका दीदार करें। बस इस एक बात ने हमारे उस आलिम को चक्कर में डाल दिया, क्योंकि ये 12 करोड़ जीव जो हैं वो इंतजार कर रहे हैं, लेकिन 12 करोड़ जीव इंतजार करते हैं इस सदर दिन नहीं। इस सदर दिन तो हर जमाने के अंदर दुनिया के अंदर मौजूद हैं। अब ये अनंत करोड़ जीवों के लिए वो तमाम के तमाम इंतजार करते हैं। मैं आपको एक हदीस सुनाऊं। हमारे मजहब में बहुत सी चीजें जिनको हम हिंदू स्वरूप में समझते हैं, हकीकत के अंदर उसके पीछे इस्लामी चीजें हैं जो हमें पता नहीं है। रसूल अकरम की एक हदीस है कि तमाम नबियों की उम्मत हजरत आदम अलैहिस्सलाम से लेके 1,24,000 जितने भी नबी हुए, रसूल अकरम उसमें अकेले आखिरी नबी। हुजूर फरमाया कि तमाम नबियों की उम्मतें मेरी उम्मत का इंतजार कर रही हैं। हमारे पीरों ने जो किनानों में कहा, मत समझना कि हमको हिंदू मजहब सिखाया। अलबत्ता हिंदुस्तानी भाषा और जबान जरूर है कि जो 500, 700, 800, 900 के 1,000 बरस पुरानी है, लेकिन मेरे भाई बहनों, हमारे मजहब में हिंदुत्व नहीं है। इस्लाम को समझना चाहिए, और वो इस्लाम हमको मुल्ला से नहीं मिलता। ये सब चीजें हदीसों में हैं। रसूल फरमाते हैं कि तमाम नबियों की उम्मतें मेरी उम्मत का इंतजार कर रही हैं। ये मेरी उम्मत से मुराद अनंत करोड़ जीव हैं। रसूल फरमाते हैं कि 1/3 से भी कम, बहुत थोड़ा हिस्सा मेरी उम्मत का बख्शा जाएगा, तो मैं अल्लाह के दरबार के अंदर अफसोस से खड़ा होऊंगा, तो मुझे कहा जाएगा, ऐ मोहम्मद, सर उठाओ, मांगो क्या मांगते हो। तो मैं कहूंगा कि या अल्लाह, मेरी उम्मत को बख्श दे, तो अल्लाह उसको बख्श देगा। अब देखो पीर हसन कबीर दीन क्या कहते हैं। पीर हसन कबीर दीन को जब पीरी जमा मिला, तो उनकी इबादत की जोर से वो आगे पीछे की सब बातें जानते थे। तो मौला को कहा कि या मौला, जमाना खराब हो गया, जिस तरह से छाछ में से मक्खन निकल गया, इस तरह से जो अच्छी अच्छी रूहानियां, अच्छे अच्छे जीव सब निकल गए, अब मेरे हाथ के अंदर ये छाछ आई कि सूरज की गर्मी से वो खट्टी हो गई। यहाँ सूरज की गर्मी, दुनिया के गुनाहों की गर्मी, आदमियों के अंदर से रूहानियत निकल गई, आदमियों के अंदर से नेकियां कम हो गई, बदियां, बुराइयां, गुनाह, शैतानियत बहुत हो गई। या मौला, अब इसमें मैं मक्खन भी डालूं तो कहां से डालूं, तू कुछ रहमत करके इसमें से मक्खन डाल दे। तो मौलाना इमाम इस्लाम शाह ने, जिनको पीरी जमा देने वाले हसन कबीर, जिनको इमाम इस्लाम शाह थे, उन्होंने फरमाया, ऐ पीर हसन कबीर दी, तू जिसके लिए शफायत करेगा हम उसको बख्श देंगे। अनंत न मेरा माथी 48 करोड़ सती जीव ने तार से, जय थी सर गिनानी ध्यानी, जिना रिदा मा अमी जल वसे, जे सत्य धर्म नियम दसवन सुकृत गुरुमुखे देतुआ। इतनी क्वालिफिकेशन वाले 48 करोड़ जीवों को तारा जाएगा, और बाद में जो अनंत करोड़ जो जीव होंगे 48 करोड़ तर जाएंगे, तो फिर असन कबीर दिन फिर झोली फैला के कहेगा कि या मौला अब तू रहम कर इन सबको बख्श दे, तो मौला सबको बख्श देगा। वही रसूल अकरम की बात आ गई, अल्फाज जुदे हैं मगर मकसद एक ही है। पीर सदरुद्दीन ने इल्म का जो फैलावा किया तो उसके अंदर बहुत सी सूफीपन की रूहानियत की चीजें हैं, बहुत से भी नाम है, लेकिन सखी मारी आत्म ना औधार और सखी महापद केरी वात, कभी ये पीर सदरुद्दीन के सिर्फ ये दो गिनान पकड़ के अगर आप समझ सकते हो, आदमी जिस तरह से गहरे कुएं में गिर जाता है और उसको बाहर की दुनिया का कुछ होश नहीं रहता, इस तरह से ये दो किनारों के अंदर जब गुम हो जाओगे दिनदारो, तो आपको बाहर का पता ही नहीं लगेगा कि क्या हुआ। ये दो किनार बहुत गहरे हैं, अल्हम्दुलिल्लाह इन दोनों किनारों के ऊपर मैंने वाजे की है। पीर सदरुद्दीन ने बहुत इलम की चर्चा की। पीर सदरुद्दीन, इनके वालिद पीर साहिबद्दीन और इनके वालिद पीर हसन पीर नसीरुद्दीन और फरजंद पीर हसन कबीरुद्दीन और दूसरे फरजंद पीर ताजुद्दीन और पीर सदरुद्दीन की हयाती के अंदर इमाम शाह भी थे। इन चार पांच पीरों ने मिलकर 5 लाख मुरीद और बनाए। आज से तकरीबन 500-600 वर्ष पहले पीर सदरुद्दीन के जमाने के अंदर हिंदुस्तान के अंदर, वो हिंदुस्तान के जो अफगानिस्तान काबुल से लेके और सिंगापुर तक था, इस तमाम इलाके के अंदर 1 मिलियन मुरीद थे। इनमें मोस्टली गुप्ती ही गुप्ती थे। जमाने के हिसाब से आहिस्ता आहिस्ता हमारा मिशन वीक हो गया, मिशनरी घट गए, दाई घट गए, भगत घट गए, मजहब की चर्चा घट गई, मजहब में से लोग निकल गए। वो बातें हर जमाने के अंदर हमको दुख देती रही। जब हमारी जमात में से आलम घट गए, जमात दुख में पड़ गई। आज हमको वापस इस बात की जरूरत है कि इल्म को उजागर किया जाए। पीर सदरुद्दीन सारा हिंदुस्तान घूमे। पीर सदरुद्दीन के चार नाम हैं, बल्कि उनके और भी बहुत से नाम हैं हिंदुस्तान के सूफियाओं के अंदर, और उसमें खासतौर पर एक किताब है जिसका नाम है सूफियाए मुल्तान। इस शब्द का जिक्र भी है और पीर सदरुद्दीन का जिक्र है हाजी बाबा सदरुद्दीन। पीर सदरुद्दीन ने 7 दफा हज किया। ये शमस भी हज पे गए थे मगर ये पता नहीं लग सका कि कितनी दफा। पीर सदरुद्दीन ने 7 दफा हज किया क्योंकि लोग उनको हाजी बाबा के नाम से याद करते हैं। उनका एक नाम हरिश्चंद भी था, उनका एक नाम बल्कि लकब सहदेव भी था, पीर सदरुद्दीन भी था। जमात के अंदर उसको बारगुर भी कहते थे, सूफी लोग उनको हाजी बाबा कहते थे। तो पीर सदरुद्दीन इस तरह से बहुत मशहूर हुए, हिंदुओं के अंदर भी मुसलमानों के अंदर भी। पीर सदरुद्दीन एक दफा घूमते घूमते बनारस गए। वो जमाने के अंदर हिंदुस्तान की हिंदुओं में सबसे बड़ी जो यूनिवर्सिटी थी वो बनारस की थी। बनारस को काशी कहते हैं। बनारस का एक और नाम है कि जो बहुत प्रिमिटिव नाम है, वो है वाराणसी। वाराणसी संस्कृत नाम है बनारस का। इस किस्म की अभी एविडेंस मिला है कि हजरत ईसा जीसस जो थे, वो जब ही उधर से निकले गलीली में से, जब उनको सूली पे चढ़ाने की कोशिश की गई, तो ईसा अलैहिस्सलाम वहां से निकल आए और कुरान शरीफ फरमाया कि हमने उसको उठा लिया, जिंदा उठा लिया। इस जिंदा उठा लेने का मतलब ये नहीं था कि आसमान पे चले गए, लेकिन सीढ़ी लगा के उनके मुरीदनों उनको जेल में से निकाला और हजरत ईसा वहां से चले आए, अफगानिस्तान तय किया, पंजाब में से क्रॉस करके बनारस आए और बनारस में से निकल के जापान तक गए। ये स्टडी हो रही है। तो वाराणसी बहुत पुराना शहर है, कदर दिन बनारस गए, काशी गए, वहां की यूनिवर्सिटी के अंदर जाके संस्कृत का जो डिपार्टमेंट था वहां आपने 6 महीने निकाले। इस 6 महीने के अंदर वेद शास्त्र पुराण और बाकी की जो शास्त्र थे हिंदुस्तान के पुराने, इतना इल्म हासिल किया कि उधर के जो आलिम लोग थे उनको इससे हसद पैदा हो गया, आपस में मुनाजरे और डिबेटें शुरू हो गई। आखिर इसी किस्म की एक बहुत बड़ी डिबेट के अंदर इस सदरुद्दीन जीत गए, तो उनको शास्त्री का लकब दिया गया। शास्त्री PhD के बराबर है, पीले रंग का यानी केसर के अंदर रंग किया हुआ उनको जबा दिया गया, जिसको हम गाउन कहते हैं, और इसी केसर के रंग के अंदर रंगी हुई पगड़ी दी गई जो विद के तौर पे थी, और गले के अंदर ऐसा कपड़ा था कि जो एक लूप के अंदर उसको लपेट लेते हैं, आगे रहता है, जिस तरह मफलर नहीं लपेटते इस तरह इस कपड़े को लपेट लेते हैं। यह शास्त्रियों का ऑफिशियल लिबास होता है, जिसको हम विग, स्कार्फ और गाउन यूनिवर्सिटियों के अंदर कहते हैं। तो फिर सदरुद्दीन को बनारस यूनिवर्सिटी ने सोहदेव का टाइटल दिया। मैंने कल जिक्र किया था कि पीर सलामुद्दीन, जिनको इंद्र इमामुद्दीन भी कहते हैं, उनको महादेव का टाइटल दिया गया था और पीर सदरुद्दीन को सोहदेव का टाइटल दिया गया। बहुत से गिनानों के अंदर पीर सदरुद्दीन ने अपने इस नाम का जिक्र किया है। पीर सदरुद्दीन ने बहुत से काम किए। पीर सदरुद्दीन के जो गिनानों के अंदर जो जबान है वो ऐसी जबान है कि इसके पहले कभी किसी शायर ने नहीं कही। मीरा और सूरदास की शायरी अगर हम पढ़ते हैं, तुलसीदास की शायरी पढ़ते हैं, तो उसके सामने जब हम पीर सदरुद्दीन की शायरी यानी गिनान पढ़ते हैं तो हम इन दोनों का डिफरेंस मालूम कर लेते हैं। फिर भी हमारे पीरों के बेहिसाब गिनान गैर कौम के अंदर, हिंदुओं के अंदर बहुत से पॉपुलर होते रहे और बहुत सी ऐसी जगहों के ऊपर हमको गिनानों की किस्म की शायरी मिलती है और उसके अंदर ऐसे ऐसे अल्फाज हैं कि जो हमारे गिनानों में से चुराए गए लगते हैं। कोई आदमी ये कह सकता है कि क्या हमारे पीरों ने ये काम न किया होगा या हमारे भक्तों ने, कि दूसरे आदमियों की शायरी निकाल के तो अपने गिनानों में डाली गई। तो हंसना पड़ता है इस दलील के ऊपर कि पहला चोरी करे कि बाद में आने वाला चोरी करे। तो हकीकत यह है कि हमारे पीर पहले आए, सबसे पहले 1000 बरस के करीब होता है कि सदगुरु नूर आए, कि सदगुरु नूर गुजरात में ठहरे। अब उनकी गुजराती देखो कितनी क्लीन और अच्छी गुजराती है। वो जमाने के अंदर ये सदगुरु नूर ने जो काम किया उनके बहुत से गिनान मिस हो गए, भुलाए गए, लेकिन जितने भी गिनान हैं उनके अंदर हमको वो जमाने के हालात का पता लगता है। लेकिन सबसे आला दर्जे की जो शायरी जिसमें रूहानियत और फिलॉसफी और इल्म हो, तो वो किस सदरुद्दीन की है। किस सदरुद्दीन ने सृष्टि की रचना, खलकत किस तरह से हुई, क्रिएशन किस तरह से हुई, इनका बहुत जिक्र किया है। आप अगर पीर सदरुद्दीन का शास्त्र पढ़ो कि जो बहुत मुश्किल है, तो आपको हैरानी होगी कि यह किसी ऑर्डिनरी आदमी का काम नहीं, इसकी कॉपी कोई नहीं हो सकती। पीर सदरुद्दीन की किताबों में एक मास्टरपीस जो है तो वो है गिरबावली मोटी, और दूसरी मास्टरपीस है तो वो है भुज निरंजन। कम नसीबी से भुज निरंजन के ऊपर अभी अटैक हुआ है कि यह भुज निरंजन हमारा नहीं मगर किसी और का बनाया हुआ है, और इसके ऊपर PhD की डिग्री ली गई है। मैंने अभी अभी जिक्र किया कि हमारे यहां चंद ऐसे लोग हैं कि जो अपने घर को बुरा समझते हैं और अपने घर के बाहर वालों को बेहतर समझते हैं। यूं कहा गया है कि यह भुज निरंजन सूफियों के अंदर था
लेकिन पीरियड का हिसाब करके मुझे बताओ कि कौन सा पीरियड था। पहले तो उसकी जबान देखो, उसके अंदर जो कलाम है वो कलाम आपको कहीं नहीं मिलेगा। बुज निरंजन के जिसके अंदर वरानी आती है जब ही, तो रे तुही मारा साचा साइया पियो जी तुही, ये चीज पे शम्स ने शुरू की। अरे तुही मेरा साचा साइया पियो जी तुही, ये जो तरीका और सिस्टम शायरी का कविता का भी शम्स ने, मैं बोलू तो क्रिएट किया, हिंदुस्तान के किसी लिटरेचर में नहीं मिलेगा। हो सकता है कि बुज निरंजन की बहुत सी चीजें हमको किसी सूफियों या गैर आदमियों के लिटरेचर में से मिल गई, तो उसका ये मतलब नहीं कि ये उनकी हो गई। देखो इधर ये कि रे तू ही मेरा साचा साइया किसी और के लिटरेचर में मिलता है, निकालो, और वो भी पीर शम्स के टाइम से। पीर शम्स ने ये लिटरेचर जब लिखा उसके पहले कभी भी इस किस्म की कोई भी कॉपी नहीं की गई। ये शम्सी मन समझानी मशहूर चीज है, ओरिजिनली 500 पेज थे, हर पेज के ऊपर 16 शेर हैं, फिर नीचे 4 शेर में रुवाई लिखी है और वरानी है, यानी 20 लाइनें हैं, 21 लाइनें हैं हर पेज के ऊपर। कम नसीबी से रविशी लाल जी देवराज को मन समझानी हाथ में आई आज से 90 वर्ष पहले, तो 99 पेजेस जो थे वो मौत खा गई थी, टर्माइट ने बर्बाद कर दिया, लेकिन 401 पेजेस जो रह गए वो फिर छपाए गए। मन समझानी का ये तरीका है कि 16 लाइनें शेर खत्म होते हैं तो बाद में रे तू ही मेरा सांचा साइया आता है। ये चीज अपने दादे से पीर सदरुद्दीन ने कॉपी की, और पीर सदरुद्दीन के बाद उनकी औलाद ने कॉपी की। ये सिर्फ एक क्लू, एक चाबी कभी हम ढूंढ लेवे कि रे तू ही मेरा सांचा साइया किसी और जगह मिलता है, तो पीर सदरुद्दीन की किताबों में मास्टर पीसिस के अंदर ये दो चीजें हैं। एक गिरबावली है कि जो प्राकृत और संस्कृत की मिक्सचर में है, मुश्किल से मुश्किल मोस्ट डिफिकल्ट किताब जो है हमारे तमाम 73 बुक्स जो है शास्त्र के, तो उसके अंदर ये गिरबावली है। मुझे खुशी है कि गिरबावली इतनी मुश्किल है कि किसी आदमी ने, किसी स्कॉलर ने इसके ऊपर हाथ नहीं डाला PhD लेने के लिए, नहीं तो फिर वो भी ये कहता कि ये भी किसी की बनाई हुई है। हमारे स्कॉलर्स के अंदर उन्होंने सबसे इजी चीज ये देखी कि अपने पीरों के एक बिनान की किताब ले लो, अब वो इल्म न अनमेरी श्रीमल को आता है और न डॉक्टर आदम को आता है, न किसी और प्रोफेसर को आता है, और हम उसके ऊपर PhD आसानी से ले लेते हैं और अपने ज्ञानों को उनकी कीमत हमने बिगाड़ डाली। इस सदरुद्दीन ने ये जो गिरबावली बनाई है उसके अंदर एक डायलॉग बनाया है, शिव और पार्वती इनका डायलॉग है। शिव आदम है, पार्वती अम्मा हवा है, ये जो अबुल बशर थे, तो वो सवाल करती है और शिव जवाब देते हैं कि खुदा ने क्रिएशन किस तरह बनाई, और फिर उसका जवाब आता है कि खुदा ने सबसे पहले वायु बनाई, गैस बनाया, नाद निकाली, आवाज आई जिसको हम वाइब्रेशन कहते हैं, तो वाइब्रेशन से ये सब चीजें निकली। फिर सदरुद्दीन कहते हैं कि खुदा ने सबसे पहले एक अंडा बनाया, उनके समझाने की रीत देखो, 600 वर्ष पहले के लोगों को साइंटिफिक नॉलेज नहीं थी, और वो जमाने के अंदर आज की तरह साइंटिफिक इल्म भी नहीं था, डिस्कवरीज इतनी नहीं हुई थी। फरमाया कि खुदा ने एक अंडा बनाया, और किस तरह अंडा बनाया, तब फिर सदरुद्दीन कहते हैं कि खुदा ने अपने मुंह में से थूक जो है ना हमारी, वो थूक निकाली, मुंह माथी फीनू गोटो काडियो, गोटो कहते हैं छोटा सा गट्टा, फीन अभी फीन कहते हैं लेथर को, मुंह में से थूक निकाली, यह रिवॉल्व होती रही, इसमें अंडा बन गया। 73 युग तक ये अंडा बनता रहा, 73 युग तक। फिर इस अंडे को तोड़ा तो इसमें से आसमान जमीन बना दिए। अब कितनी अच्छी बात फरमाई थी सदर जी ने, और कितने अच्छे छोटे से फिक्रे में इतना मोह इलम दे दिया। खुदा ताला ने अपने मुख में से हुक्म किया, कुन फयाकुन, हो वो हो गया। यानी खुदा का जो हुक्म था वो मुंह में से सीन का गोटा निकला, गैस थी। ये गैस तो थी, जब ये मुंह में से निकाली तो वो जोर के साथ निकली, उसके अंदर वाइब्रेशन थी। तो वाइब्रेशन के साथ साउंड भी होती है, कोई चीज भी वाइब्रेट करती है तो उसमें साउंड होती है, उसमें साउंड भी आई। और फिर वो जो फ्यूम थी वो जोर से बाहर निकलने की वजह से घूमती रही, ये गैशियस मैटर सॉलिडिफाइड हो गया, और सॉलिडिफाइड होने से स्टार्स बने, स्टार्स क्रैक हुए, उसमें से प्लैनेट्स बने। इस तरह खुदा ने ये क्रिएशन बनाई। फिर सदर दिन की किताबें पढ़ के हैरानी होती है कि फिर सदर दिन ने ये सब चीजें कहां सीखी। ये रूहानी चीजें थी, रूहानी इल्म था। फिर सदर दिन ने, बल्कि फिर शम्स ने, फिर सदर दिन के जो ग्रेट ग्रैंड फादर थे, उन्होंने हमको लाइट लीनियर की मेजरमेंट सिखाई। आज से 900 बरस पहले आपको किसी और साइंटिफिक डिस्कवरी के अंदर कभी भी 900 बरस पहले लाइट लीनियर की इक्वेशन और मेजरमेंट किधर नहीं मिलेगी। ये टर्मिनोलॉजी ये शम्स ने शुरू की, और उन्होंने उसका नाम दिया तेज वर्ष, तेज वर्ष, लाइट ईयर, यानी एक लाइट ट्रेवल करती है। उन्होंने ये डिटेल्स नहीं दी क्योंकि वो जमाने के लोग इतने समझदार नहीं थे, मगर फिर भी तेज वर्ष लिख के कितनी वंडरफुल साइंटिफिक टर्मिनोलॉजी पैदा कर दी। 186,300 माइल्स पर सेकंड पे लाइट ट्रेवल करती है एक सेकंड में, 186,300 माइल्स। तो एक सेकंड में इतनी ट्रेवल करे तो एक बरस में कितनी ट्रेवल करे, तो ये एक तेज वर्ष था जो किरो ने हमको किताबों के अंदर 800-900 बरस पहले फरमान किए। उन कुओं के पास ये साइंटिफिक तरीके नहीं थे कि जो आज हमारे पास हैं, मगर उनके पास रूहानी ताकत थी, उस रूहानी इल्म की वजह से, क्योंकि वो नबी मोहम्मद का नूर है। सृष्टि उनके नूर से बनी है, क्रिएशन उनके नूर में से हुई है। तो फिर सदर दिन की ऐसी बहुत सी दूसरी चीजें हैं। इस सदर दिन की एक किताब है, छोटी सी किताब है, उसका नाम है सूरत समाचार। यूं पता लगता है कि जैसे कोई न्यूज पेपर होगा, मगर उसके अंदर भी ऐसी बहुत सी इल्म की चीजें रखी गई। मुर्गावंतरी है, गायत्री है, चार कलप हैं, त्रण करण हैं, ये सब चीजें पीर सदर दिन ने बहुत इल्म लिखा है और साइंटिफिक इल्म है। इसी तरह से पीर सदर दिन ने इन तमाम चीजों के अलावा गिनान भी फरमाए कि जो खुद जमात के साथ बैठ के गिनान बोला करते थे, पीर सदर दिन के 100-150 गिनान हैं। और इन गिनानों के अंदर भी बहुत सा इल्म है, मोहब्बत फैलाई हुई है गिनानों से। हमारे पीरों के गिनानों के अंदर इमाम की इश्क की बातें हैं, दुनिया में जिंदा रहने के लिए, दुनियावी जिंदगी में से पसार होने के लिए उनकी बहुत सी गाइडलाइंस हैं। ये तमाम की तमाम चीजें इसलिए थीं ताकि जो नवे मुरीद हुए वो इस दुनिया में अपनी जिंदगी मजहब के हिसाब से गुजार सकें। तो फिर सदर दीन की जिंदगी में ये एक बहुत बड़ी बात थी। एक तो ये कि वो बनारस यूनिवर्सिटी में से उनको सोहदेव का लकब मिला, और दूसरा ये कि फिर सदर दीन ने बहुत सा शास्त्र, इलम से भरा हुआ शास्त्र निकाला, कि जिसमें से बहुत सी चीजें आज तक, अभी भी बहुत सी ऐसी चीजें उसमें लिखी हैं कि जो साइंस को अभी तक मालूम नहीं। एक मिसाल मैंने आपके सामने रखी कि जमीन का एंड किस तरह होगा, वो उसमें लिखा है, और कब होगा वो भी उसमें लिखा है। यहां तक कि कौन से इमाम के जमाने में ये वाकयात बनेंगे वो भी लिखा हुआ है। तो हमारे पीर सदर दिन ने तो बहुत कमाल किया। तमाम पीरों को इकट्ठा करो, नूरानी हिसाब से उनकी लेवल में कोई फर्क नहीं, लेकिन पीर सदर दिन ने علم کا بہت بڑا درجہ اونچا کر دیا. پھر حسن کبیر دین کے اوپر جب میں آتا ہوں تو یہ ان کے فرزند تھے. پھر حسن کبیر دین کی 111 برس کی لائف میں انہوں نے بہت سے روحانی کام کیے, معجزے کیے. پھر صدر دین 119 برس کی لائف گزاری دنیا میں. 100 برس کی عمر میں پھر صدر دین پیر بنے تھے, مگر وہ اپنے دادا اور پردادا کے ساتھ گنان اور دعوت کے کام کے اندر بہت رس لیتے تھے. حسن کبیر دین کی زندگی کے اندر سے ایک ہائی لائٹ کا ذکر یہ ہے کہ 3 برس کی عمر میں پھر حسن کبیر دین نے مردے کو زندہ کیا. 3 برس کی عمر میں. ان کے نزدیک ہی ایک ہندو فیملی رہتی تھی اور اس کا لڑکا کچھ 1.5 برس بڑا تھا یا 2 برس بڑا تھا. یہ دونوں کھیلتے رہتے تھے. ایک دن پیر حسن کبیر دین اس کے گھر گئے تو ماتم پیچھا ہوا تھا کیونکہ وہ لڑکا مر گیا تھا, مگر پھر حسن کبیر دین مانتے نہیں تھے کہ وہ مر گیا. فرمایا اس کو باہر نکالو. آخر اس کو اس کے مردے کے پاس ٹھاکری جہاں جنازہ پڑا تھا لے گئے. اس کو کہا اٹھ چل. اٹھ کھڑا ہوا, دونوں ہاتھ پکڑ کے باہر کھیلنے لگے. ہو گیا, ہندو فیملی تھی, بھوت بھوت کر کے بھاگ گئے. شور بکور ہو گیا. یہ صدر دین اوپر فرسٹ اسٹوری کے اوپر بیٹھے ہوئے قرآن شریف لکھتے تھے. یہ صدر دین کی جو لیولی ہوڈ تھی وہ قرآن لکھ کے بیچتے تھے اور اس میں سے دسمنت نکال کے کھاتے تھے. یہ صدر دین کی دسمنت کتنی تھی پتہ ہے؟ 75%. 3/4 دسمنت دیتے تھے. ہمارے تمام پیروں کا حال یہی تھا. الحمدللہ ہماری جماعت میں ابھی بھی ایسے کچھ لوگ ہیں کہ جو 1/8 دیتے ہیں, کچھ ایسے ہیں کہ جو 1/4 دیتے ہیں, کچھ ایسے ہیں کہ وہ 1/3 دیتے ہیں, کچھ ایسے ہیں کہ وہ 1/2 دیتے ہیں, کچھ ایسے ہیں 2/3 دیتے ہیں, کچھ ایسے بھی ہیں کہ جو 3/4 دیتے ہیں ابھی بھی ہیں. یہ ہمارے پیروں کی پرانالی کا ٹریڈیشن تھی. صدر دین لکھتے تھے قرآن. نوکر بھاگا بھاگا آیا, کہتے یا پیر صاحب حسن نے تو مردے کو زندہ کیا. فوراً قلم وغیرہ رکھ کے پیر صدر دین نیچے آئے تو دونوں بچے کھیل رہے تھے. پیر حسن کبیر دین کو نزدیک بلایا, گود میں اٹھایا, منہ پہ ہاتھ کھڑایا, وہ لڑکا گزر گیا. کیونکہ وہ پیر حسن کبیر دین کی عبادت کے زور سے جو حکم کیا کہ اٹھ, تو وہ اٹھ بیٹھا اور وہ کھیل رہا تھا. فرمایا ہے بیٹے اس عمر میں تم نے یہ کرامتیں شروع کر دی تو زمانہ تو بڑا خراب ہے. 3 برس کی عمر میں پیر حسن کبیر دین نے یہ معجزہ کیا. پیر حسن کبیر دین بہت ہی نرم تھے. پیر حسن کبیر دین کی آنکھیں ہمیشہ یحییٰ نبی کی طرح بھیگی رہتی تھی. خدا کا ذکر کرتے تھے تو رو پڑتے تھے. خدا سے اتنی محبت رکھتے تھے اور ڈرتے بھی بہت تھے. جو قرآن شریف کے اندر خشیت کا نام جو ہے نا, ڈر کا نام, وہ پیر حسن کبیر دین کی لائف میں سے ہمیں ملتا ہے. خاشعین جو کہا اللہ تعالیٰ نے کہ اس میں اللہ سے ڈرنے والے, یہ ڈر کوئی ہوئے کی طرح یا ظالم سے ڈر کی وجہ وہ ڈر نہیں ہوتا. خدا سے جو ڈرتے ہیں تو خدا کی محبت کی وجہ سے ڈرتے ہیں کہ یہ محبوب ناراض نہ ہو جائے, یہ ڈر ہوتا ہے ان عاشقوں کے اندر. تو پھر حسن کبیر دین جو تھے 111 سال کی عمر کے اندر وہ ہمیشہ آنکھیں نمدار رکھتے تھے. خدا کا نام لیتے تھے تو رو پڑتے تھے. ان کے گنانوں میں عاجزی اور رنگ کی بہت ہے, بے حساب ہے. حلیمی اور عفو کا ذکر بہت ہے. اپنے گناہوں کی معافی چاہتے رہو اور اپنے آپ کو ناری کے روپ میں پیش کیا. یہ جو ناری کا جو روپ ہے یہ ایک عجیب روپ ہے. ہندوستان کی پرانی پرانالی کا کو اگر ہم دیکھتے ہیں تو عورت جو ہے وہ اپنے مرد کی پوجا کرتی ہے. رسول اکرم کی حدیثوں میں ہے کہ خدا کے سوا کسی اور کو سجدے کا حکم ہوتا تو میں بیویوں کو کہتا اپنے شوہر کو سجدہ کرو. ہمارے گنانوں کی چیزیں ہم کو قرآن شریف یا حدیث میں سے ملتی ہیں. تو ناری جو تھی وہ زمانے کے اندر وہ اپنے شوہر کی پوجا کرتی تھی. اسی لیے شوہر کو سوامی کہتے ہیں, پربھو کہتے ہیں, پرانناتھ کہتے ہیں. تو ایک عورت جس طرح بڑی ہو کے جوان ہو کے اپنے ماں باپ کا گھر چھوڑ کے اپنا تمام بدن اپنا من تن سب کچھ اپنے مرد کو سونپ دیتی ہے اور کسی اور کو ہاتھ نہیں لگانے دیتی. یہ ایک عجیب قربانی ہے کہ اس کی زندگی میں مرد کے سوا اور کوئی دوسرا نہیں ہوتا. یہی وہ چیز ہے کہ جو پیروں نے خصوصاً طور پہ پیر اسد قدیر دین نے اپنے گنانوں کے اندر فرمائی کہ تم اس طرح اپنے آپ کو سونپ دو